بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج قرآن مجید کے سورہ آل عمران کی آیت کرمانگ 14 اور 15 کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری قاسم رضی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ زين للناس حب الشهوات من النساء والبنين والقناطير المقنطرة المقنطرة من الذهب والفضة والخيل المسومة والأنعام والحرث، ذلك متاع الحياة الدنيا والله عنده حسن المآب۔ قل أأنبئكم بخير من ذلكم للذين اتقوا عند ربهم جنات تجري من تحتها الأنهار خالدين فيها وأزواج مطهرة ورضوان من الله، والله بصير بالعباد۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، لوگوں کے لیے پتنیوں، سنتانوں، سونے چاندی سے بٹورے ہوئے دھن، اچھے گھوڑوں، مویشیوں تتھا کھیتیوں سے پریم کو اچھا دکھایا گیا ہے۔ ये सब सांसारिक जीवन की नश्वर वस्तुएं हैं और अल्लाह के पास अच्छा प्रतिफल है। हे पैगंबर, कह दीजिए कि मैं तुम्हें इससे अच्छी वस्तुओं की खबर देता हूँ। जो लोग अल्लाह से डरते हैं उनके लिए अल्लाह के पास ऐसे बाग हैं जिनके नीचे से नहरें बहती हैं और वहाँ वे सदैव रहेंगे। उनकी पत्नियाँ होंगी और अल्लाह की प्रसन्नता होगी और अल्लाह अपने बंदों को देखने वाला है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज सोमवार है, दिसंबर की 5, जमादुल अव्वल की 10 और आज़र की 14 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9620 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। पत्र व्यवहार के लिए हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir, जबकि ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट का पता है parstoday.com/hi। श्रोताओ, हमारे आज के कार्यक्रम के रूपरेखा नोट कर लें। सदा की भांति आप सबसे पहले देश विदेश के समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात आप सुनेंगे साप्ताहिक कार्यक्रम विश्व दर्पण और सभा का अंतिम और साप्ताहिक कार्यक्रम होगा सेहत का राज। श्रोताओ, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मोहम्मद मेहदी से समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान का कहना है कि दबाव और धमकियों के बीच वो वार्ता नहीं करेगा। जनरल बाकरी ने बताया है कि 2 वर्षों से कोई अमेरिकी विमान वाहक पोत फार्स की खाड़ी में नहीं आया है। जर्मन चांसलर ने शीत युद्ध के आरंभ होने के प्रति चेतावनी दी है। अमेरिका अब भी इराक में आतंकियों का समर्थन कर रहा है। और अब आप विस्तार से समाचार सुनिए। विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि धमकियों और दबाव के बीच ईरान कभी भी वार्ता के लिए तैयार नहीं है। नासिर कनानी का कहना है कि अमेरिकी अधिकारी जानते हैं कि ईरान किसी भी प्रकार के दबाव में बातचीत के लिए तैयार नहीं है। उन्होंने कहा कि धमकी देकर विशिष्टता नहीं ली जा सकती। विदेश मंत्रालय के प्रवक्ता नासिर कनानी ने सोमवार को अपने साप्ताहिक संवाददाता सम्मेलन में कहा कि अमेरिका के निकट वार्ता को प्राथमिकता नहीं है, बल्कि उसका ध्यान अन्य मुद्दों पर है। परमाणु समझौते के बारे में पश्चिम के सदस्यों की वार्ता और व्यवहार में विरोधाभास पाया जाता है। उनका कहना था कि ये अमेरिकी क्रियाकलापों का ही परिणाम है कि उन्हें इस संबंध में अपने गैर जिम्मेदाराना व्यवहार और कार्यों के लिए जवाब देना चाहिए। नासिर कनानी ने कहा कि ईरान परमाणु समझौते के नियमों के प्रति कटिबद्ध था, जबकि अमेरिकी सरकार परमाणु समझौते की उल्लंघन करता रही है। उन्होंने कहा कि इस बारे में परमाणु समझौते के यूरोपीय सदस्यों ने भी अपने वचनों का पालन नहीं किया। अमेरिका द्वारा एक पक्षीय रूप से परमाणु समझौते से निकल जाने की उन्होंने किसी भी रूप में क्षतिपूर्ति नहीं की। ईरान के विदेश मंत्रालय के प्रवक्ता का कहना था कि तेहरान अब भी परमाणु वार्ता के लिए पाबंद है। ईरान की सशस्त्र सेना के जनरल स्टाफ के चीफ जनरल मोहम्मद बाकरी ने कहा है कि पिछले 2 साल में कोई भी अमेरिकी विमान वाहक पोत और हेलीकॉप्टर फारस की खाड़ी के भीतर नहीं आया और इस समय ईरान से उनकी दूरी 1000 किलोमीटर से ज्यादा है। جنرل باقری نے بوشہر میں پرشاسنک کونسل کی بیٹھک میں ایران کی آرم فورسز کی سراہنا کرتے ہوئے کہا کہ ایران کی سینا، پاسداران انقلاب فورس، ایئر ڈیفنس وبھاگ، الگ الگ سرکشا وبھاگ اور بسیج فورس سب بھرپور طریقے سے تیار ہیں اور ان کی کھمتائیں سراہنی ہیں۔ جنرل باقری نے کہا کہ امریکہ اور علاقے میں اس کے گھٹک بڑی محنت سے اس کوشش میں لگے ہوئے تھے کہ فارس کھاڑی میں ایران کے سنسادنوں تک پہنچ بنا لیں۔ 8 ورشیہ جنگ کے بعد تک امریکی ویمان وحق بود، ہیلی کاپٹر اور پنڈوبیاں فارس کی کھاڑی میں گشت کرتی تھیں اور ایران کے تٹ سے 10-12 کلومیٹر کی دوری تک آ جاتی تھیں، مگر آج استھتی یہ ہے کہ پچھلے 2 سال میں ایک بھی امریکی ویمان وحق بود اور کوئی بھی ہیلی کاپٹر فارس کی کھاڑی میں تعینات نہیں ہو سکا، بلکہ وہ ایران کے تٹ سے 1000 کلومیٹر سے ادھک دوری پر ہیں۔ جنرل باقری نے کہا کہ خود امریکیوں نے یہ بیان دیا ہے کہ ایران کے میزائلوں کی رینج بڑھ گئی ہے، جس کے بعد یہاں ہمارا ٹھہرنا خطرناک ہے۔ یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ جرمن چانسلر نے کہا ہے کہ یہ بہت بڑی غلطی ہے کہ روسی راشٹرپتی ولادیمیر پوتن سے بات چیت کا سلسلہ روک دیا گیا ہے۔ ادھر ماسکو اور کیف کے بیچ کئی مورچوں پر زوردار لڑائی چل رہی ہے۔ شولٹس نے ہیمبرگ میں ایک کاریکرم میں کہا کہ وہ فرانسیسی راشٹرپتی کے ساتھ لگاتار اس مدے پر بات کر رہے ہیں کہ پوتن سے وارتا کا سلسلہ پھر سے آرمبھ کیا جائے۔ جرمن چانسلر نے کہا کہ انہوں نے 2 دسمبر کو پوتن سے یوکرین میں ارجا کے انفراسٹرکچر پر ہونے والے حملوں کے بارے میں بات کی اور ان سے کہا کہ یوکرین یدھ میں روس کی وجہ سے یدھ سماپت ہونے والا نہیں ہے۔ ادھر فرانس کے راشٹرپتی نے کہا کہ وہ یوکرین کے راشٹرپتی سے بات چیت کرنے کے بعد روسی راشٹرپتی سے سمپرک کریں گے۔ اسی بیچ امریکہ کے ودیش منتری اینٹونی بلنکن نے کہا کہ اس بات کے سنکیت نہیں مل رہے ہیں کہ روسی راشٹرپتی پوتن جنگ روکنے کے بارے میں سنجیدہ بات چیت کرنا چاہتے ہیں۔ انہوں نے آروپ لگایا کہ پوتن جاڑے کے موسم کو یوکرین کے خلاف ہتھیار کے روپ میں استعمال کرنا چاہتے ہیں۔ یوکرین کے راشٹرپتی نے بھی آروپ لگایا کہ روس جاڑے کے موسم کو ہتھیار کے روپ میں استعمال کرنا چاہتا ہے۔ اسی بیچ یوکرین کے گرہ منترالے نے کہا ہے کہ دیش میں 500 سے ادھک گاؤں کی بجلی کٹی ہوئی ہے کیونکہ روسی حملوں سے بجلی سپلائی کے نیٹ ورک کو بھاری نقصان پہنچ گیا ہے۔ جرمنی کے چانسلر اولاف شولٹس نے وشو میں ایک نئے شیت یدھ کے آرمبھ ہونے کی اور سے سچیت کیا ہے۔ اولاف کے انوسار وشو کو وبھاجت کر کے دنیا میں ایک شیت یدھ آرمبھ ہو سکتا ہے۔ فارن افیئرس نامک پتریکا کے ایک لیکھ میں جرمنی کے چانسلر نے بتایا ہے کہ پشچم کو چاہیے کہ وہ ڈیموکریٹک مولیوں اور سواتنتر سماجوں کی سرکشا کے لیے آگے آئے۔ انہوں نے کہا کہ اسی کے ساتھ دنیا کو بانٹنے کے پریاسوں سے ہم کو بچنا چاہیے۔ روس کے خطرے کو پیش کرتے ہوئے جرمنی کے چانسلر نے نئی اسٹریٹجک سرکشا نیتی کا پراروپ پیش کیا۔ انہوں نے سمبھاونا جتائی ہے کہ جرمنی کے گھٹک دیشوں کے یہاں حملے ہو سکتے ہیں۔ جرمنی کے چانسلر کے انوسار اس کے اترکت سائبر تتھا پرمانو حملے کی بھی سمبھاونا پائی جاتی ہے۔ اپنے لیکھ میں اولاف نے دعویٰ کیا ہے کہ روس اور چین نے ایک دھریا وش کو خطرہ ہے، ایسے میں یوروپ میں ادھک سہیوگ ہونا چاہیے۔ پشچم کا یہ دعویٰ ہے کہ روس پرمانو یدھ آرمبھ کرنا چاہتا ہے۔ امریکہ کے راشٹرپتی جو بائیڈن اس سمبھاوت حملے کو بہت بڑی غلطی بتا چکے ہیں۔ دوسری اور روس کے راشٹرپتی ولادیمیر پوتن کا کہنا ہے کہ پشچم روس کو ختم کرنا چاہتا ہے، ایسے میں روس کو سرکشت رکھنے کے لیے ماسکو ہر اپلبدھ سادھن کا پریوگ کرے گا۔ اس کے حساب سے اس میں پرمانو ہتھیار بھی شامل ہو سکتے ہیں۔ عراق کے سرکشا ادھیکاری نے بتایا ہے کہ دیش میں امریکی آج بھی آتنکیوں کا سمرتھن کر رہے ہیں۔ عراق کی سنسد کی سرکشا سمیت کے ایک سدسیہ احمد رحیم نے بتایا ہے کہ عراق کے دیالا پرانت کے کچھ چھیتروں وشیش کر ہمرین اور اس کے نکٹورتی چھیتر میں گھات لگا کر بیٹھے آتنکوادیوں کا سمرتھن امریکہ کر رہا ہے۔ یہ آتنکوادی ان چھیتروں سے عراق کے سرکشا بلوں پر حملے کرتے ہیں۔ اسی بیچ عراق کے ایک سانسد شعلان अलकरीम ने बताया है कि अमेरिकी सैनिक इराक में सक्रिय आतंकी गुटों का खुलकर समर्थन कर रहे हैं। उन्होंने कहा कि इस वास्तविकता को इराक के सलाहुद्दीन प्रांत में बहुत स्पष्ट रूप में देखा जा सकता है, जहां पर अमेरिकी सैनिक हेलीकॉप्टरों के माध्यम से आतंकी गुटों की सहायता करते हैं। इसके अतिरिक्त अमेरिकी सैनिक सादे कपड़ों में आतंकवादियों के साथ दिखाई दिए, जो आतंकियों की स्वतंत्रता के लिए दबाव बना रहे थे। सीरिया से मिलने वाली इराक की सीमा पर अमेरिकी सैनिकों के उपस्थिति के संदर्भ में एक इराकी ठेकेदार सबाह अल अकीली का कहना है कि इन अमेरिकी सैनिकों की वहां पर उपस्थिति सीरिया के लिए बहुत अधिक खतरनाक है, क्योंकि वर्तमान स्थिति में वो सीमा रेखा पर पूरी तरह से नियंत्रण स्थापित करने में अक्षम हैं। याद रहे कि इराक में मौजूद अमेरिकी सैनिकों की वापसी के मुद्दे पर बगदाद और वाशिंगटन के बीच होने वाली कई चरणों की वार्ता के बावजूद अमेरिका अब भी इराक के भीतर वहां के कानून का हनन करता रहता है और वो अवैध ढंग से वहां पर मौजूद है। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। दक्षिणी कोरिया की सेना ने दावा किया है कि उत्तरी कोरिया की ओर से सोमवार को पीले सागर की तरफ से कम 130 गोले दागे गए। प्राप्त समाचारों के अनुसार दक्षिणी कोरिया के संयुक्त चीफ ऑफ स्टाफ की ओर से ये जानकारी दी गई है कि उत्तरी कोरिया ने सोमवार को स्थानीय समय के अनुसार प्रातः 2:59 पर दक्षिणी कोरिया के सीमावर्ती क्षेत्र पर कम से कम 130 गोले दागे। गुरुवार को भी दक्षिणी कोरिया की सेना की ओर से बताया गया था कि उत्तरी कोरिया ने पीले सागर की ओर एक बैलिस्टिक मिसाइल दागा था। उत्तरी कोरिया के निकट अमेरिका और दक्षिणी कोरिया ने संयुक्त सैन्य अभ्यास आरंभ कर रखे हैं, जिनमें जापान भी शामिल है। हालिया कुछ सप्ताहों के दौरान दक्षिणी कोरिया और अमेरिका ने कई बार दावा किया है कि उत्तरी कोरिया 7वीं बार परमाणु परीक्षण करने जा रहा है। उत्तरी कोरिया ने सन 2022 में अब तक 30 से अधिक बार मिसाइल के परीक्षण किए हैं। प्योंगयांग के अधिकारी बल देकर कहते आए हैं कि उत्तरी कोरिया के मिसाइल परीक्षण कोरिया प्रायद्वीप में अमेरिका तथा दक्षिण कोरिया की उकसावे वाली कार्रवाइयों का परिणाम है। और अंत में यह समाचार कि इसराइल ने सेना की कई यूनिटों को तैनात का आदेश दिया है। फिलिस्तीनियों की ओर से तेज होते प्रतिरोध को देखकर इसराइली प्रशासन ने यह फैसला किया है। इसराइली मीडिया का कहना है कि वेस्ट बैंक के इलाके में फिलिस्तीनियों के आंदोलन और प्रतिरोध को रोक पाने में इसराइली सेना की नाकामी को देखते हुए अतिरिक्त कंपनियां बुलाई गई हैं। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूं। मेरा सलाम स्वीकार कीजिए। हमारी आज की चर्चा के विषय हैं गुजरात में दूसरे चरण का मतदान, अमेरिका में 2 साल पहले हुए राष्ट्रपति चुनाव पर सवाल उठाया ट्रंप ने, और अफगानिस्तान और पाकिस्तान के बीच बढ़ता तनाव। तो सबसे पहले भारत के चुनाव का विषय। گجرات میں دوسرے اور آخری چرن کی ووٹنگ کے بیچ راجیہ کے پورو مکھیہ منتری شنکر سنگھ واگھیلا نے کہا ہے کہ میں 27 سال کے بھاجپا شاسن میں بدلاؤ ہونے کی امید دیکھتا ہوں۔ بھارت کے پردھان منتری نریندر مودی نے سوموار کو احمد آباد کے رانیپ کے ایک اسکول میں ووٹ ڈالا۔ دوسرے چرن کے متدان میں سی ایم بھوپیندر پٹیل نے بھی ووٹ ڈالا۔ کیندری گرہ منتری امیت شاہ نے اپنے بیٹے اور بی سی سی آئی سچیو جے شاہ سہت پریوار کے سدسیوں کے ساتھ احمد آباد کے نارن پورا میں اپنا ووٹ کاسٹ کیا۔ وسترت رپورٹ کے ساتھ نئی دلی سے ہمارے سنواددتا شمشاد کاظمی۔
گجرات ودھان سبھا چناؤ میں آج دوسرے اور انتیم چرن کے لیے متدان ہوا۔ پردیش کے 14 ضلعوں کی 93 ودھان سبھا سیٹوں پر کڑی سرکشا کے بیچ سویرے 8 بجے سے شام 5 بجے تک پولنگ ہوئی۔ 2017 ودھان سبھا چناؤں میں بھاجپا کو ان 93 میں سے 51 سیٹوں پر جیت پراپت ہوئی تھی، جبکہ کانگریس کو 39 اور 3 سیٹیں نردلیہ امیدواروں کو ملی تھیں۔ عام آدمی پارٹی کے سبھی 29 امیدواروں کی ضمانت ضبط ہو گئی تھی، لیکن اس بار عام آدمی پارٹی نے کافی محنت کی ہے اور گجرات میں پچھلے 27 ورشوں سے ستا پر براجمان بھاجپا کو چنوتی دے رہی ہے۔ پردھان منتری نریندر مودی نے بھی احمد آباد کے ایک پولنگ بوتھ پر اپنے متادھکار کا پریوگ کیا۔ انہوں نے کہا کہ گجرات، ہماچل پردیش اور دلی کے لوگوں نے لوکتنتر کا پرو بڑے اتساہ سے منایا ہے۔
گجرات کے، ہماچل کے، دلی کے متداتاؤں نے بہت ہی اتساہ اور امنگ کے ساتھ منایا۔ میں لوکتنتر کے اتسو کے لیے دیش کے ناگرکوں کا، میں الیکشن کمیشن کو بھی ہردے سے بہت بہت بدھائی دیتا ہوں۔
کیندریہ گرہ منتری امیت شاہ نے بھی احمد آباد کے نارن پورا میں اپنا ووٹ ڈالا اور سبھی سے ووٹ ڈالنے کی اپیل کی۔ دوسرے چرن کے متدان میں گجرات کے مکھیہ منتری سہت 9 منتریوں کی چناوی قسمت داؤ پر لگی ہے۔ گجرات ودھان سبھا چناؤ میں مکھیہ طور پر لڑائی ستاداری بھاجپا، کانگریس اور عام آدمی پارٹی کے بیچ ہے۔ سبھی دل اپنی اپنی جیت کے دعوے کر رہے ہیں۔ دوسرے چرن کے لیے متدان میں 833 امیدوار چناوی میدان میں ہیں۔ گجرات کے پہلے چرن کے چناؤ میں اوسط سے بھی کم ووٹنگ درج کی گئی تھی، جسے دیکھتے ہوئے نرواچن آیوگ نے متداتاؤں سے اپیل کی تھی کہ وہ اپنے متادھکار کا بڑھ چڑھ کر پریوگ کریں۔ آگامی 8 دسمبر کو ہماچل پردیش اور گجرات کے دونوں چرنوں میں ڈالے گئے ووٹوں کی گنتی ہوگی اور شام تک وجیتاؤں کی استھتی اسپشٹ ہو جائے گی۔ کانگریس سے بھاجپا میں گئے پاٹیدار آندولن کے نیتا ہاردک پٹیل نے جہاں گجرات میں بھاجپا کی جیت کا دعویٰ کیا ہے، وہیں گجرات کے پورو مکھیہ منتری شنکر سنگھ واگھیلا نے کہا ہے کہ 27 سال کے بعد گجرات میں اس بار ستا پریورتن ہوگا اور کانگریس سرکار بنائے گی۔ ادھر اتر پردیش سہت 5 راجیوں کے 6 ودھان سبھا اور اتر پردیش کی مین پوری لوک سبھا سیٹ کے لیے بھی آج ہی اپ چناؤ ہوئے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اور اب رخ کرتے ہیں افغانستان کا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کارکرم راجنیتک چرچا۔
افغانستان کی راجدھانی کابل میں پاکستان کے دوتاواس پر ہوئے حملے کی ذمہ داری آتنکی سنگٹھن القاعدہ نے سویکار کر لی ہے۔ اس حملے کے بعد پاکستان اور افغانستان کے بیچ تناؤ بڑھ گیا ہے۔ ایک سمیکشا پیش کر رہے ہیں ہمارے ساتھی محمد مہدی۔
افغانستان کی راجدھانی کابل میں پاکستان کے دوتاواس پر حالیہ حملے کی ذمہ داری القاعدہ نے سویکار کی ہے۔ حالانکہ طالبان کا کہنا ہے کہ اس دیش میں آتنکوادی گٹوں کا دمن کیا جا چکا ہے، پر راجدھانی کابل میں پاکستان کے دوتاواس پر حالیہ حملے کی ذمہ داری آتنکوادی گٹ القاعدہ نے سویکار کی ہے۔ پچھلے شکروار کو سشستر تتوں نے کابل میں پاکستانی دوتاواس پر جو حملہ کیا تھا اس میں دوتاواس کا ایک رکشک بھی گھائل ہو گیا تھا۔ القاعدہ نے 4 دسمبر کو ایک وگیپت جاری کر کے اس حملے کی ذمہ داری سویکار کی تھی۔ پاکستان کے پردھان منتری شہباز شریف نے کابل میں اس دیش کے پربھاری راجدوت کی ہتیا کرنے ہیتو پریاس کی بھرتسنا کی اور طالبان سرکار سے حملہوروں کی پہچان کر کے انہیں گرفتار کرنے کی مانگ کی۔ طالبان کی سرکار نے بھی اس حملے کی پرتکریا میں کہا کہ کسی کو بھی اس بات کی انومتی نہیں دیں گے کہ کوٹنیک استھلوں کی سرکشا کو خطرے میں ڈالے۔ طالبان کی اور سے یہ بیان ایسے استھت میں سامنے آ رہا ہے جب پچھلے مہینوں میں کابل، مزار شریف اور قندوز سہیت افغانستان کے وبھن چھیتروں میں وسفوٹ اور آتنکوادی حملے ہوئے ہیں۔ ان وسفوٹوں میں سینکڑوں ویکتی ہتاد و گھائل ہو گئے تھے۔ ان میں سے ادھکانش وسفوٹوں اور حملوں کو القاعدہ نے سویکار کیا ہے۔ افغانستان میں آتنکوادی گٹ داعش کی گتیویدھیوں کے جاری رہنے سے سوال یہ اٹھتا ہے کہ طالبان کے سمست دعووں کے باوجود القاعدہ کی گتیویدھیاں کیوں اور کیسے جاری ہیں، جبکہ داعش سہیت سمست آتنکوادی گٹوں کے دمن کی چھمتا طالبان کے پاس موجود ہے۔ اس سوال کے جواب میں جانکار حلقوں کا کہنا ہے کہ چونکہ امریکی ادھکاریوں نے بار بار سویکار کیا ہے کہ وہ داعش کا سمرتھن کر رہے ہیں اور ان کا ویاپک سمرتھن ہی داعش کے استھت میں آنے کا کارن بنا ہے، پریڑام سوروپ اس واستوکتا پر پہنچا جا سکتا ہے کہ واشنگٹن اب بھی داعش کا سمرتھن کر رہا ہے۔ سوال یہ پیدا ہوتا ہے کہ واشنگٹن داعش کا کیوں سمرتھن کرتا ہے؟ اس سوال کے جواب میں جانکار حلقوں کا کہنا ہے کہ چونکہ اپنے راجنیتک اور غیر راجنیتک لکچوں کو سادھنے کے لیے امریکہ نے داعش کو بنایا ہے، اس لیے وہ اس آتنکوادی گٹ کا سمرتھن بھی کر رہا ہے۔ اگر آتنکوادی گٹ داعش نہ ہوتا تو امریکہ کس بہانے سے سیریا اور عراق پر حملہ کرتا؟ داعش اور دوسرے آتنکوادی گٹوں سے مقابلے کے بہانے امریکہ نے عراق اور سیریا پر حملہ کیا اور آج ان دیشوں کے مہتوپورن چھیتروں پر قبضہ کیے ہوئے ہیں۔ افغان معاملوں کے ایک وشیشجھ افندی سنگر کہتے ہیں کہ امریکہ 20 وشوں تک افغانستان میں موجود رہا، پھر بھی اسے بھاری پراجے کا سامنا ہوا اور اب وہ آتنکوادی گٹوں کا سہارا لے کر افغانستان میں راج دوتوں کی گتیویدھیوں کو بند کرانے کی چیشٹا میں ہے۔ امریکہ چھیتر کی کچھ انٹیلیجنس اور وشیش کر آتنکوادی گٹ داعش کے ساتھ سہیوگ کر کے اور سانٹھ گانٹھ اور ان کا پریوگ کر کے دوتاواسوں پر حملہ کرا رہا ہے تاکہ وہ یہ دکھا سکے کہ افغانستان ودیشی کوٹنیکوں کے لیے سرکشت استھان نہیں ہے، تاکہ یہ دیش پوری طرح الگ تھلگ پڑ جائے۔
اور اب رخ کرتے ہیں امریکہ کا۔ امریکہ میں راشٹرپتی چناؤ کو 2 سال سے زیادہ وقت گزر چکا ہے، لیکن ٹرمپ نے ایک بار پھر چناؤ میں دھاندلی کا مدعا اٹھایا ہے۔ نیو یارک سے IRIB کے لیے علی رجبی کی رپورٹ، ساتھی احمد عباس کی زبانی۔
امریکہ میں راشٹرپتی چناؤ کو 2 سال 1 مہینہ گزر گیا ہے۔ اس چناؤ کے نتیجے میں دوسرے ٹرم سے ونچت رہ جانے والے ٹرمپ نے اب ایک بار پھر چناؤ میں بھاری دھاندلی کا مدعا اٹھایا ہے۔ البتہ اس بار ایک فرق یہ ہے کہ ٹرمپ نے امریکہ کے سمویدھان کو ہی ختم کر دینے کی مانگ کر ڈالی ہے۔ ٹرمپ نے ٹروتھ نام کے سوشل میڈیا پلیٹ فارم پر لکھا کہ کیا آپ اس کے لیے تیار ہیں کہ 2020 کے چناؤ نتیجوں کو دور پھینک دیں اور اصلی نتیجوں کا اعلان کریں۔ اتنے بڑے فراڈ کے بعد تو سارے قانونوں، یہاں تک کہ امریکہ کے سمویدھان کو بھی ختم کر دینا چاہیے۔ ٹرمپ نے امریکہ کے سمویدھان پر تب حملہ کر دیا جب ایلن مسک نے یہ خلاصہ کر دیا کہ 2020 میں امریکہ کے راشٹرپتی چناؤ سے 1 مہینہ پہلے ٹویٹر نے اس بات کی انومتی نہیں دی کہ مادک پدارتھوں کے انتراشٹریہ غیر قانونی ویاپار میں جو بائیڈن کے بیٹے کی سنلپتتا کی خبر کو پبلش کیا جائے۔ فی الحال وائٹ ہاؤس نے اپنے ایک پروکتا کے مادھیم سے ٹرمپ کی اور سے سمویدھان پر کیے گئے حملے کا جواب دیا ہے۔ प्रवक्ता ने कहा कि संविधान पर हमला अमेरिका की आत्मा का अपमान है। ये तो नहीं हो सकता कि आप संविधान को केवल तब माने जब राष्ट्रपति चुनाव जीत जाएं।
The Donald Trump's criminal intent is clear.
अमेरिका के पूर्व सैनिक अटॉर्नी जनरल ने कहा कि ट्रंप के आपराधिक इरादे बिल्कुल साफ हैं। वे नए दंगाइयों को अपनी तरफ आकर्षित करना चाहते हैं।
I suggest the Department of Justice.
मैं न्याय मंत्रालय को ये सलाह देना चाहता हूँ कि ट्रंप पर चार्ज लगाइए। आपके पास ट्रंप पर मुकदमा चलाने के लिए पर्याप्त सबूत मौजूद हैं, तो उन पर चार्ज शीट दाखिल कीजिए और उनकी खतरनाक दीवानगी पर अंकुश लगाइए। ट्रंप का कहना है कि 2 साल बाद राष्ट्रपति चुनाव के लिए उनका नामांकन यकीनी है। ये तब है कि जब ट्रंप पर उनके खिलाफ चल रहे कई मुकदमों में कोई बड़ा फैसला आने की पूरी संभावना है। न्यूयॉर्क से IRIB के लिए अली रजवी की रिपोर्ट।
और इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, अब पेश है कार्यक्रम विश्व दर्पण। विश्व दर्पण। दोस्तों, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। रविश जैदी का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में हम पाकिस्तान में नए सेना प्रमुख और उसके बाद की परिस्थितियों के बारे में चर्चा करेंगे। आशा है आपको आज का हमारा कार्यक्रम पसंद आएगा। हमारे साथ बने रहें। दोस्तों, पाकिस्तान में सेना और सत्ता के बीच हमेशा से टकराव देखने को मिलता है। कभी सेना भारी पड़ती है तो कभी सत्ता में मौजूद राजनीतिक पार्टी। इस बीच पाकिस्तान के पूर्व सेना प्रमुख जनरल बाजवा, जिन्होंने वर्ष 2016 में सेना प्रमुख के रूप में अपना कार्यभार संभाला था और उनका 3 साल का कार्यकाल 2019 में तत्कालीन प्रधानमंत्री इमरान खान द्वारा बढ़ा दिया गया था, वहीं जारी वर्ष के नवम्बर महीने की 29 तारीख को पाकिस्तान की खुफिया एजेंसी ISI के पूर्व प्रमुख जनरल आसिम मुनीर ने मंगलवार को पाकिस्तान के नए सेना प्रमुख के तौर पर कार्यभार संभाल लिया है। लेकिन हमेशा की तरह इस बार फिर उनकी नियुक्ति को लेकर विवाद खड़ा हो गया है। इस बीच पाकिस्तान के सेना प्रमुख जनरल कमर जावेद बाजवा ने अपनी सेवानिवृत्ति से एक दिन पहले कहा कि पाकिस्तानी सेना का अपनी भूमिका को गैर राजनीतिक बनाने का निर्णय लोकतांत्रिक संस्कृति को पुनर्जीवित करने और मजबूत करने में मदद करेगा। पाकिस्तान के पूर्व सेना प्रमुख जनरल कमर बाजवा ने अपने अंतिम भाषण में जहां अपने कार्यकाल की तारीफ की, वहीं जनरल आसिम मुनीर से उनकी दोस्ती और उनमें मौजूद विशेषताओं को बयान किया।
रहीम, जनरल सैयद आसिम मुनीर, चीफ ऑफ आर्मी स्टाफ, बेगम आसिम मुनीर, जनरल ऑफिसर्स, एक्सलेंसीज, डिफेंस एंड आर्मी अटैचेस, पाक फौज के अफसरान, सरदार साहिबान, बहादुर जवानों और मौजूद खवातीन और रात, अस्सलाम वालेकुम। पाक फौज के साथ उम्र भर की रफाकत की तकमील के मौके पर मैं आज अल्लाह ताला का शुक्र गुजार हूँ कि उसने मुझे इस अजीम फौज में खिदमत का मौका दिया और यूं मुझे एक बा मकसद जिंदगी अता की। सबसे पहले मैं जनरल सैयद आसिम मुनीर, जो कुछ देर के बाद फौज की कमान बाज़ाब्ता तौर पर संभाल लेंगे, दिल की अथाह गहराइयों से आर्मी चीफ के ओहदे पर प्रमोट होने पर मुबारकबाद पेश करता हूं और उम्मीद करता हूं कि उनकी प्रमोशन मुल्क और फौज की कामयाबी का बायस बनेगी। मेरी रफाकत जनरल आसिम मुनीर से 24 साल पुरानी है। जनरल आसिम मुनीर एक हाफ़िज़े कुरान होने के अलावा एक बहुत पेशावर, बासलाहियत और आला असूलों के कारबंद अफसर हैं। मुझे पूरा यकीन है कि इनकी क़यादत में फौज कामयाबी के नए मनाजिल अंबूर करेगी और उनकी तैनाती फौज और मुल्क के लिए इंशाल्लाह बहुत मुस्बत साबित होगी। मुझे खुशी है कि मैं फौज एक मायनाज और काबिल सबूत के हवाले कर रिटायर हो रहा हूँ।
विश्व दर्पण। अंतर्राष्ट्रीय घटनाक्रमों की नब्ज टटोलकर विश्व भर में होने वाले परिवर्तनों की तह तक जाने वाला कार्यक्रम विश्व दर्पण। हर हफ्ते सोमवार को इस बीच एक सवाल जो सबसे ज्यादा उठ रहा है कि क्या पाकिस्तान के नए आर्मी चीफ देश की राजनीति में हस्तक्षेप करेंगे या नहीं। इसका कारण पाकिस्तान में जारी राजनीतिक टकराव है, जहां सत्ताधारी जनरल आसिम मुनीर का स्वागत कर रहे हैं, वहीं विपक्ष में बैठे इमरान खान उनकी नियुक्ति पर सवाल उठा रहे हैं। पाकिस्तान के राजनीतिक टीकाकार मुशर्रफ जैदी का भी मानना है कि पाकिस्तान की सेना का देश की राजनीति में काफी हस्तक्षेप है। वो कहते हैं कि पाकिस्तानी सेना ये तय करती है कि क्या देश के हित में है और क्या नहीं है।
सिंगल मोस्ट इंपोर्टेंट चैलेंज द न्यू आर्मी चीफ फेसेस इज वेदर ही कैन टर्न द टाइड ऑफ हिस्ट्री, वेदर ही कैन अल्टर द इंस्टीट्यूशनल अरेंजमेंट दैट गवर्न्स पाकिस्तान करंटली। एंड दैट अरेंजमेंट इज वेरी सिंपल, द मिलिटरी डिसाइड्स व्हाट इज गुड फॉर पाकिस्तान एंड व्हाट इज बैड एंड देन एग्जीक्यूट्स इट।
यहाँ सवाल ये उठता है कि पाकिस्तान के नए आर्मी चीफ के सामने सबसे अहम जो चैलेंज है वो ये है कि सेना देश की राजनीति में हस्तक्षेप ना करे, तो क्या जनरल आसिम मुनीर इस पर कंट्रोल कर पाएंगे। इस सवाल के जवाब में पाकिस्तान के वरिष्ठ राजनीतिक टीकाकार अली रजा अलवी से जब पूछा गया तो उन्होंने इस प्रकार जवाब दिया।
ये यकीनन पाकिस्तानी फौज ने अभी नैरेटिव शुरू किया है, जनरल बाजवा की रिपोर्ट में भी बताया गया कि हम इसमें सियासी तौर पर उस तरह अमल दखल नहीं करेंगे जिस तरह पहले होता रहा है, और ये एक तरह का इकरार भी है कि पहले सियासत में अमल दखल होता रहा था। तो और सीधी बात है कि सबको ये भी पता है कि इमरान खान को जिस तरह लाया गया, एक पूरा ऑपरेशन किया गया, एक पूरी तरह प्लानिंग की गई जिसमें जनरल पाशा था, जनरल जहीरुल इस्लाम था और एक दो और जनरल थे, और खासतौर पर ड्राइविंग सीट पर ये दोनों जनरल बैठे हुए थे, और उन्होंने एक पूरी मैन्युफैक्चरिंग की और जितने इलेक्टेबल थे उनको जगह जगह से उठा के इस पाकिस्तान तरीके इंसाफ की कश्ती में लेके आए। माइंड सेट उनका चल रहा था, पैसा अलीम खान का चल रहा था और जहांगीर तरीन का चल रहा था, जो छोड़ गए, नाराज होकर चले गए। अब जो नए आर्मी चीफ साहब आए हैं, अब इनका बिल्कुल ये एक इम्तिहान है कि इस चीज को वो आगे लेके कितना आगे बढ़ते हैं। जो बाजवा साहब इनको कह के गए हैं, जो इस बात बता के गए हैं कि अब हमें न्यूट्रल रहना है, क्या ये वाकई प्रैक्टिकली न्यूट्रल रहते हैं? क्या फौज के अंदर और हमारे कुछ बात इदारों के अंदर जो पॉलिटिकल एस्टैब्लिश के पॉलिटिकल विंग्स हैं, क्या वो खत्म कर दिए जाएंगे? अगर वो खत्म नहीं किए जाते तो फिर ये कैसे मुमकिन है कि बिल्कुल ये न्यूट्रल हो गए हैं, ये सियासी मामलात में बिल्कुल मुदाखलत नहीं करेंगे और ये किसी को लाने में, किसी को गिराने में कोई किरदार अदा नहीं करेंगे। बयानबाजी की हद तक ये बड़ी खूबसूरत बात है, दिल को बड़ी अच्छी लगती है, सुनने में बड़ी रस घूमती है, लेकिन इस एक ऑन द रिकॉर्ड एक कहने की हद तक ये मुझे भी ये बात बड़ी पसंद है, लेकिन मुझे कोई यकीन नहीं है कि ये अमली तौर पर ऐसा ही होगा।
यहाँ ये बताना जरूरी समझता हूँ कि पाकिस्तान के सेना प्रमुख के रूप में अपने अंतिम सार्वजनिक संबोधन में जनरल बाजवा ने बुधवार 23 नवंबर को कहा कि पिछले 70 वर्षों में सैन्य प्रतिष्ठान का राजनीति में असंवैधानिक हस्तक्षेप था, जिसके कारण आम जनता और राजनेताओं ने इसकी आलोचना की। जनरल बाजवा ने इस बात को स्वीकार किया है कि राष्ट्रीय निर्णय लेने में पाकिस्तानी सेना की हमेशा अहम भूमिका रही है, देश की राजनीति में अपनी ऐतिहासिक भूमिका के कारण सेना की जनता और राजनेताओं ने समान रूप से आलोचना की। उन्होंने सभी हितधारकों से पिछली गलतियों से सबक सीखकर आगे बढ़ने का आग्रह किया, लेकिन सवाल यह है कि एक ओर जनरल बाजवा पाकिस्तानी सेना के राजनीति में हस्तक्षेप को लेकर उसकी आलोचना कर रहे हैं और दूसरी ओर उन पर ही ये आरोप लगते हैं कि पूर्व प्रधानमंत्री इमरान खान को उनके पद से हटाने में उनकी सबसे अहम भूमिका रही है। इसी सवाल को जब तेहरान में मौजूद पाकिस्तान के वरिष्ठ राजनीतिक टीकाकार राशिद अब्बास नकवी से पूछा गया تو انہوں نے اس کے جواب میں کہا،
دیکھیں میں کسی آرمی چیف کے بیان پہ کوئی تبصرہ کرنے کی بجائے اور کسی ملک کے مثلا ایک فوج کے سربراہ کے جو ایک اس سسٹم کا ایک حصہ ہوتا ہے، وہ کوئی سربراہ نہیں ہوتا وہاں پہ، فوج ایک حصہ ہے جیسے دوسرے ادارے ہیں، پولیس بھی ہے فوج بھی ہے، پھر اصل پاکستان کے آئین کی کیوں نہیں بات کی جاتی؟ کیوں ایک جنرل اٹھ کے کہتا ہے کہ میں اے پولیٹیکل ہو جاؤں گا، فوج غیر سیاسی ہو جائے گی؟ کسی کو کیا حق بنتا ہے؟ جب ایک ملک کا آئین موجود ہے، آئین کے اندر جو ساری چیزیں دی گئی ہیں، یا آپ یہ کہیں کہ آئین ابھی نامکمل ہے، اس کو مکمل کریں، اس میں اداروں کے اختیارات نہیں دیے گئے ہیں، اس میں فوج کا رول تعین نہیں کیا گیا، لہذا اس کو پارلیمنٹ میں یا جہاں کہیں بھی طے کرنا ہے۔ جب آئین ایک چیز کو کہتا ہے تو جو یہ کہتا ہے کہ ہم اے پولیٹیکل ہو جائیں گے، اس کو بھی اس کا بھی محاسبہ کرنا چاہیے، جو عملاً پولیٹیکل ہیں ان کا بھی محاسبہ کرنا چاہیے۔ لیکن ہماری مشکل یہ ہے کہ جن کو محاسبہ کرنا چاہیے وہ خود اس وقت گو مگو کی حالت میں ہے۔ یعنی آپ بظاہر ایک پارلیمانی نظام رکھتے ہیں اور اس پارلیمانی نظام میں آپ 70-75 سال میں کبھی ایک فوجی آتا ہے، ایک عامر آتا ہے، اس کو صدارتی نظام میں بدل دیتا ہے، دوسرا آتا ہے اس کو پھر پارلیمانی کر دیتا ہے، ایک چوں چوں کا مربع بنا دیا ہے اس پورے سسٹم کو۔ میں سمجھتا ہوں کہ پاکستان کی مشکلات کا حل اس آئین میں ہے، 73 کے آئین کو سامنے رکھیں، اس کو پارلیمنٹ کے اندر لے کے آئیں، تھرو ڈپارٹمنٹس اداروں کے ذریعے اس چیز کو لے آئیں۔ یہ کیا کہ ایک آرمی چیف کہے میں اے پولیٹیکل ہوں، دوسرا کہے نہیں میں پولیٹیکل ہوں، اور ادھر الزامات یہ ہیں جی یہ سیاستدان خود ذمہ دار ہیں کہ جو ہے وہ نااہل ہیں، اس لیے جو ہے اسٹیبلشمنٹ آ جاتی ہے، ادھر سے سیاستدان یہ الزامات لگائیں جی ہمارے پاس تو کچھ ہے ہی نہیں ہے، سب کچھ ہے ہی ان کے پاس، تو ہم کہاں پہ اہل اور نااہل ہونے کے۔ تو ایک دفعہ میں سمجھتا ہوں کہ اس کو ایک اچھا موقع ہے، سید آصف منیر کی صورت میں اگر ایک آرمی چیف آئے ہیں اور ان کے جو ماضی کے بارے میں کہا جا رہا ہے کہ وہ مین آف بک ہے، یعنی جو اس کے قوانین ہوتے ہیں ان قوانین کے مطابق چلتا ہے، تو اسے پاکستان کے آئین کو بھی سامنے رکھنا چاہیے، پاکستان کی سابقہ تاریخ کو، اس کے جو اتار چڑھاؤ نشیب و فراز رہے ہیں، جو مشکلات رہی ہیں، سیاستدانوں کو کس نے کمزور کیا، سیاستدانوں کو کس نے کھوکھلا کیا، سیاستدانوں کو کس نے اپنے کام کے لیے استعمال کیا۔ پاکستان میں تو کوئی سیاستدان اس وقت نہیں کہہ سکتا کہ وہ فوج اور اسٹیبلشمنٹ کے بغیر آیا ہے۔
یہاں یہ بھی سوال اٹھتا ہے کہ کیا سوئم پاکستان کی راجنیتک پارٹیاں سینا کو اپنی راجنیتک فائدے کے لیے استعمال کرتی ہیں؟ اسی سوال کو جب راجنیتک ٹیکاکار راشد عباس نقوی سے پوچھا گیا تو انہوں نے کہا،
دیکھیں پاکستان میں تو پچھلے عرصے میں آپ دیکھیں تو مجھے تو ایسے لگتا ہے کہ ہر شعبے کو فوج کے یا اسٹیبلشمنٹ کے حوالے کر دیا گیا تھا۔ آپ نہ صرف اقتصادی سفارتکاری، آپ تمام طرح کی سفارتکاری میں آپ کو فوج آپ کو آگے نظر آئے گی۔ کوئی ایسا شعبہ نہیں ہے کہ جس میں ڈائریکٹ فوج جو ہے وہ مین رول پلے کر رہی ہے۔ اب یہ کہنا کہ اس کا باعث بنا ہے، ایک لمبی بحث ہے، سیاستدانوں کی غلطیاں ہیں یا جس کی بھی ہیں، لیکن عملاً اس وقت فوج اپنے مداخلت کے عنوان سے، اگر آئینی اصطلاح میں کہہ رہا ہوں کہ آئین کے مطابق اگر جائزہ لیا جائے، تو اس وقت اپنے پورے عروج پہ نظر آتی ہے۔ میں سمجھتا ہوں کہ اس کو واپس آنے کے لیے بھی برسوں کا وقت چاہیے۔ ایسے نہیں ہے کہ سید آصف منیر ایک جملے سے یہ کہہ دیں گے کہ اے پولیٹیکل ہو گیا تو ہر چیز اے پولیٹیکل ہو جائے گی۔
ملا کر پاکستان کو استتو میں آئے 75 سال سے زیادہ کا سمے ہو چکا ہے اور اس دیش میں آدھے سے ادھک سمے تک سینا کا شاسن رہا ہے، ساتھ ہی اس دیش کے سرکشا اور ودیش نیتی معاملوں میں سینا کا کافی ہستکشیپ رہا ہے۔ وہیں پاکستان کے نئے سینا پرمکھ کو آتنکوادیوں کے خطرے سمیت کئی سمسیاؤں سے نپٹنا ہوگا، لیکن ان کی اہم پریکشا یہ ہوگی کہ وہ پورو سینا پرمکھ جنرل باجوا کے فیصلے پر کیسے ٹکے رہ پاتے ہیں کہ سینا راجنیتی سے دوری بنائے رکھے گی۔ اب آنے والا سمے ہی بتائے گا کہ پاکستان کی سینا دیش کی راجنیتی سے دوری بنا کر رکھتی ہے کہ نہیں، یا پھر جنرل باجوا کا بیان کیول بیان کی حد تک ہی رہ جائے گا اور پاکستان کے نئے آرمی چیف پاکستانی سینا کی اسی پرانی پرمپرا کو آگے بڑھائیں گے۔ तो दोस्तों कार्यक्रम का समय अब यहीं समाप्त होता है, हमें अनुमति दें।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों आपने कार्यक्रम सुना विश्व दर्पण, और अब पेश है सभा का अंतिम कार्यक्रम सेहत का राज।
सेहत का राज। दोस्तों साप्ताहिक कार्यक्रम सेहत का राज की एक अन्य कड़ी के साथ आपकी सेवाओं में हाजिर हैं। मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। दोस्तों आज हम जिस फल के बारे में बताने जा रहे हैं उसका वैज्ञानिक नाम है ज़िज़िफ़स जुजुबा। इसको उन्नाव, बनेबेर, झरबेर और शबरी भी कहा जाता है। इसको बेर की जाति का फल बताया गया है जो एक प्रकार के वनस्पति भी है। इसकी उपचारिक विशेषताएं बहुत अधिक हैं। उन्नाव को ताजा और सुखा कर दोनों प्रयोग किया जाता है। उन्नाव के फल का ही प्रयोग नहीं किया जाता बल्कि इसके पत्तों, इसकी जड़, शाखाओं और अन्य भागों को भी दवाई के रूप में इस्तेमाल किया जाता है। उन्नाव का पेड़ झाड़ी के रूप में होता है। ये बढ़कर 10 मीटर तक हो जाता है। ये गर्म क्षेत्रों में पैदा होता है। इसके पत्ते कुछ नोकीले होते हैं। पकने के बाद ये फल लाल रंग का होता है जबकि आरंभ में ये हरे रंग का होता है। आम लोगों की तुलना में वैद्य या हकीम इसका अधिक प्रयोग करते हैं। उन्नाव के पत्ते विरेचक होते हैं। ये फल खाज, खुजली, गले के भीतर के रोगों और पुराने घावों में बहुत उपयोगी होते हैं। स्वाद के दृष्टि से ये खट्टा मीठा होता है। इसमें कैलोरी कम होती है। उन्नाव को खांसी, कफ, ज्वर, गले के रोगों, जिगर और बढ़ी हुई तिली जैसी बीमारियों के उपचार में किया जाता है। हालांकि आजकल उन्नाव हर जगह मिलता है लेकिन ये बात अभी अस्पष्ट है कि इसकी मूल उत्पत्ति कहाँ है। कहा जाता है कि दक्षिणी एशिया, लेबनान, उत्तरी भारत, कोरिया प्रायद्वीप, केंद्रीय चीन या उत्तरी अफगानिस्तान इसका मूल स्थल हो सकते हैं। आज भी उत्तरी अफगानिस्तान के उन्नाव को अधिक महत्व हासिल है। उन्नाव की पैदावार और उसकी खेती को लेकर ईरान विश्व में दूसरे नंबर पर आता है। ईरान में लगभग 3000 हेक्टेयर में इसकी खेती होती है। ईरान में सबसे अधिक उन्नाव की खेती दक्षिणी खुरासान में होती है। वहां पर 4200 टन उन्नाव का उत्पादन होता है। वैसे तो ईरान के कई क्षेत्रों में इसकी खेती होती है किंतु ईरान में सबसे अधिक उन्नाव दक्षिणी खुरासान के शाह रख्त नामक क्षेत्र में होती है। दक्षिणी खुरासान के ऐतिहासिक प्रमाण ये बताते हैं कि प्राचीन काल में यहाँ के लोग पेड़ लगाने को अधिक बाकी रहने का कारण माना करते थे। दोस्तों शायद यही कारण है कि इस प्रांत में आज भी बहुत से सैकड़ों साल पुराने वृक्ष पाए जाते हैं। इस प्रांत में 400 साल पुराना उन्नाव का एक पेड़ भी आज मौजूद है। अध्ययनों से ये भी पता चला है कि दक्षिणी खुरासान के क्षेत्र में हखामनशी काल से 2 या 3 हजार साल पहले उन्नाव की खेती की जाती थी। यहाँ पर इस बात का उल्लेख जरूरी है कि खुरासान जनूबी में उन्नाव को पकने के बाद उसके पेड़ से तोड़ने की एक परंपरा है जो प्राचीन काल से चली आ रही है। उन्नाव विटामिन सी का बहुत अच्छा स्रोत है। इसके भीतर प्रचुर मात्रा में खनिज पाया जाता है। इसके भीतर प्रोटीन, कार्बोहाइड्रेट, कैल्शियम, फास्फोरस, लोहा, कैरोटीन, थायमिन, राइफ्लोविन और नियासिन जैसे पदार्थ पाए जाते हैं। इसमें घुलनशील फाइबर के रूप में भी पेक्टिन भी होता है, जो वसा और रक्त शर्करा को कम करने में बहुत प्रभावी होता है। उन्नाव में वसा की मात्रा बहुत ही कम होती है। ये फल या वनस्पति ऐसे एंटीऑक्सीडेंट से समृद्ध होती है जो शरीर की प्रतिरक्षा प्रणाली को मजबूत करती है। वास्तव में उन्नाव सफेद रक्त कोशिकाओं के उत्पादन को बढ़ाता है। शरीर की प्रतिरक्षा प्रणाली को सुरक्षित रखने में ये कोशिकाएं सबसे ऊपर हैं। एंटीऑक्सीडेंट से संपन्न होने के कारण उन्नाव लीवर की क्षति को रोकने में मदद करता है। एंटीऑक्सीडेंट के एक अच्छे स्रोत के रूप में ये फल लीवर के लिए अच्छा माना गया है। रक्त को शुद्ध करने और हृदय के स्वास्थ्य को सही रखने में भी उन्नाव प्रभावी भूमिका निभाता है। ये बात ध्यान में रखनी चाहिए कि रक्त को शुद्ध बनाने के लिए ही ये फल विटामिन के में वृद्धि का कारण बनता है। इसके कारण रक्त को ये गाढ़ा बनाता है। इसी बात के दृष्टिगत हाई ब्लड प्रेशर वालों को इसके प्रयोग की सलाह नहीं दी जाती। उन्नाव आयरन और फास्फोरस से भरपूर होता है। वे लोग जिनको खून की कमी होती है या जो लोग नीमिया से ग्रस्त होते हैं, उनको उन्नाव के प्रयोग की सलाह दी जाती है। इसके अतिरिक्त मांसपेशियों की कमजोरी, अपच, कमजोरी और चक्कर आने जैसे लक्षण जब हों तो उस समय इसका प्रयोग लाभदायक होता है। इसके प्रयोग से रक्त संचार बढ़ता है, जिसके परिणाम स्वरूप अंगों की ऑक्सीजन की आपूर्ति सुचारू ढंग से होता है। खून को साफ करने में भी उन्नाव प्रभावी भूमिका निभाता है। बेर में पाया जाने वाला कैल्शियम हड्डियों को मजबूत करने के साथ ही साथ हड्डियों की बीमारियों से सुरक्षित रखने में भी प्रभावी होता है। ये फल धमनियों में वसा के संचय को रोकता है। उन्नाव अपनी औपचारिक विशेषताओं के कारण बहुत सी बीमारियों में उपयोगी होता है। चीन की पारंपरिक चिकित्सा शैली में उन्नाव को जीवन प्रदान करने वाले फल के रूप में माना जाता है। ईरान के पारंपरिक चिकित्सा शैली में भी इसे बहुत ही मूल्यवान वनस्पति के रूप में आज भी देखा जाता है। यहाँ पर इसको खून साफ करने वाले और कब्ज को दूर करने वाली वनस्पति के रूप में माना जाता है। नजला, खांसी, जुकाम, गले में दर्द और कफ बनने जैसी बीमारियों के उपचार में इसका प्रयोग निसंकोच बहुत अधिक किया जाता है। उन्नाव के भीतर कुछ ऐसे घटक होते हैं जो नींद लाने का कारण बनते हैं। ऐसे में उन्नाव के शरबत से उन लोगों को बहुत मदद मिल सकती है जिनको नींद न आने की शिकायत है या जो नींद न आने के कारण परेशान रहते हैं। चीन और दक्षिणी कोरिया के पारंपरिक चिकित्सा शैली में उन्नाव को मानसिक तनाव को कम करने वाले, पाचन तंत्र को मजबूत करने वाले और फोड़े फुंसियों को समाप्त करने वाले के रूप में देखा जाता था। हालांकि वहां पर आज भी इसको इन्हीं कामों के लिए प्रयोग किया जाता है। उन्नाव में पाए जाने वाले विटामिन और खनिज पदार्थ त्वचा को कोमल और चमकदार बनाए रखते हैं। ये त्वचा को सूखने से रोकने में भी प्रभावी होते हैं। ये फाइबर से भरपूर फल है जो कब्ज जैसी बीमारियों से लड़ने में अधिक प्रभावी है। यही कारण है कि कब्ज से मुक्ति पाने और मैदे के सिस्टम को सही रखने में उन्नाव का प्रयोग करना चाहिए। ये कम कैलोरी वाले फलों में से एक है। इसके भीतर पाए जाने वाले फाइबर और प्रोटीन के कारण ये भूख को कम करने में मदद करता है। इसलिए खाने की मात्रा को कम करते हुए ये शरीर के वजन को बढ़ने नहीं देता। वैसे तो उन्नाव के फल का प्रयोग सब लोगों के लिए उचित होता है क्योंकि ये हानिरहित फल है, किंतु कुछ विशेष अवसरों पर इसके कम प्रयोग का सुझाव दिया जाता है, किंतु ये काम चिकित्सक का होता है, किसी आम आदमी का नहीं। उन्नाव की अपनी विशेषताओं के कारण इस फल को अलग अलग ढंग से प्रयोग किया जाता है। इसको उबालकर या दम करके चाय के रूप में भी पिया जाता है। कुछ लोग इसके एसेंस को गर्म पानी में मिलाकर मिश्री के साथ प्रयोग करते हैं। उन्नाव के शरबत को दवा के रूप में भी प्रयोग किया जाता है। कोरिया प्रायद्वीप, चीन और ताइवान में इसका शरबत बाजार में हर जगह मिल जाता है। वहाँ पर इसको डिब्बाबंद रूप में भी प्रयोग किया जाता है। कुछ खानों में फ्लेवर देने के लिए इसके अर्क का प्रयोग करते हैं। कुछ क्षेत्रों में उन्नाव का सिरका बनाकर भी पिया जाता है। चीन और अफ्रीका में उन्नाव से मिठाई बनाई जाती है। वहाँ के बहुत से लोग इससे बने हुए केक को बड़े चाव से खाते हैं। हालांकि भारत, पाकिस्तान, ईरान और अफगानिस्तान जैसे देशों में उन्नाव का प्रयोग सामान्यतः उसके सूखे रूप में होता है। हालांकि उन्नाव तो बेर की जाति का एक फल है और उसको बेर के रूप में खाया जा सकता है, किंतु इन देशों में इसका चलन इस रूप में न होकर उसे सुखाकर ही प्रयोग किया जाता है। तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दें।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, हमारा प्रयास आपको कैसा लगा इस बारे में ज़रूर बताइएगा। और सभा के समापन से पूर्व मुख्य समाचारों का सारांश एक बार फिर। ईरान का कहना है कि दबाव और धमकियों के बीच वो वार्ता नहीं करेगा। जनरल बाकरी ने बताया है कि दो वर्षों से कोई अमरीकी विमान वाहक पोत फार्स की खाड़ी में नहीं आ पाया है। जर्मन के चांसलर ने शीत युद्ध के आरंभ होने के प्रति चेतावनी दी है। अमरीका अब भी इराक में आतंकियों का समर्थन कर रहा है। हमारे कार्यक्रमों को आप वेबसाइट पर भी देख सकते हैं, parstoday.com/hi। अपनी प्रतिक्रियाओं के लिए आप हमारा ईमेल आईडी इस्तेमाल कर सकते हैं, hindi@wsiribir। तो इसी के साथ ये सभा यहीं पर संपन्न होती है। खुदा हाफिज़।